यहाँ पे अगर हम आगे देखें तो कुछ बातों पे इनके ऊपर अब तनकीद हो रही है। इससे अगली आयतें जो है ना, बुनियादी तौर पे इसके अंदर बहुत सख्त किस्म की तनकीद हम सुनने वाले हैं जो किसी भी जगह दीन का काम करने वाले लोगों के अंदर होती है। फरमाए व इज़ा जाऊकुम, और जब ये आते हैं आपके पास, कौन? अल्लाह के नबी सल्लम के पास आते थे, यानी कुफर पे थे, और कुछ यहूद भी होते थे। दिल में बुग़्ज़ होता था लेकिन ज़ुबानों से क्या होता था? कालू आमन्ना, वो कहते हम ईमान ले आए, यानी मुसलमान हो गए, एक्सेप्ट इस्लाम, हमने इस्लाम कबूल कर लिया। लेकिन वक़द दखलू बिल कुफरी, और बेशक वो दाखिल हुए थे कुफर के साथ, यानी नीयतें ख़राब थी, कोई नीयत नहीं थी ईमान को कबूल करने की, आगे इस्लाम कबूल कर लिया ज़ुबान से। वहुम कद खरजू बिही, और बेशक वो निकल गए उसी के साथ, यानी जैसे आए थे वैसे निकल गए, कुछ एक कतरा उनको उसका फ़ायदा ना हुआ। वल्लाहु आलमु बिमा कानू यक्तुमून, और अल्लाह खूब जानता है उस चीज़ को जो ये तुमसे छुपाते हैं। इस आयत में अल्लाह ताला अपने नबी को ख़बरदार करते हैं कि देखो, हर वो शख्स जो आपके पास आकर ईमान की बात करता है, मुसलमान होने का दावा करता है, मत समझो कि वाकई वो दिल से इस्लाम कबूल कर चुका, वो मुसलमान हो चुका, नहीं हुआ। सिर्फ इनकी ये बातें मुँह से कहने की बातें हैं, दर हकीकत इनके दिल ईमान वाले नहीं। चले, इस पे आज के दौर में आप ये बात कर सकते हैं कि कुछ लोग ऐसे होते हैं, मसलन इस्लाम की कबूल करने का दावा करते हैं, दिल में कोई और मकसद है। बातें सुनते रहते हैं आप ऐसी कि कोई किसी ख़ास मकसद से हुआ, कोई सिर्फ CID के लिए आया, उनको तो छोड़ दे, उनकी बात तो है ही। लेकिन यहाँ अगर हम देखें तो मुसलमानों के नाते से, और हम सब जब दीन की तरफ आते हैं तो हमारा क्या हाल है? कुछ लोग दीन सीखने भी आते हैं और दीन सुनने भी आते हैं, लेकिन साथ ही ये सोच के आते हैं कि हम मानेंगे सिर्फ वही बात जो हमारे मतलब की होगी, सिर्फ सुनने जाते हैं, मानेंगे नहीं। अल्लाह ताला कहते हैं कि जो लोग ज़हनी तौर पर अहले किताब से इतने मरूब हो जाते हैं कि उनको इस्लाम की बातें अच्छी नहीं लगती, फिर वो आते भी हैं तो आधे दिल के साथ आते हैं। आज उम्मत मुस्लिमा का यही हाल है, वो जाते हैं लेकिन सिर्फ ये सुनने के ज़रा मौलवी साहब पर बाद में तनकीद कर सके। ये इमाम साहब क्या मिंबर पे बातें कर रहे थे, इसको हम ज़रा सामने रख ले। तो जिन लोगों के दिलों में दूसरों की अजमत होती है वो उनके गुनगाते हैं और अपनी बातों से बेनियाज होने लगते हैं, ऐसे लोगों को अल्लाह ताला फिर आके भी फ़ायदा नहीं देते। कभी आप सोच सकते हैं कि एक शख्स समंदर में छलांग लगाए और बाहर निकले तो खुश हो? मुमकिन नहीं है। लेकिन कुछ लोग दीन की जगहों से बिल्कुल ही खाली दिल के साथ जाते हैं। अल्लाह ने कहा वो क्या छुपाते हैं? मुनाफ़क़त छुपाते हैं, अपने दिल का कुफर छुपाते हैं। ये बात छुपाते हैं कि हम आए तो दीन की बात के लिए, लेकिन अंदर असल में नीयत कुछ और होती है। तो इससे क्या पता चला कि हिदायत सिर्फ उसको मिलती है जो हिदायत के लिए कुरान को पढ़ता है। ऐसे मुनाफिकों की जो सरगर्मियाँ होती हैं ना, ये कुफर को तकवीयत पहुँचाने वाली होती हैं। वो लोग कभी भी किसी कॉज, किसी मिशन, किसी भी तहरीक को नुकसान नहीं देते जो उसका हिस्सा नहीं होते, क्योंकि लोग उनको उस नाम से पहचानते ही नहीं हैं। लेकिन हर दौर में मुसलमानों में उन्हीं मुसलमानों ने इस्लाम को नुकसान दिया जिन्होंने इस्लाम के अंदर आकर इस्लाम की बुराइयां की, जिन्होंने अब करीब होने का दावा किया और बाद में उन्होंने दूसरों के अंदर ऐसी बातें कर दी कि जिसकी वजह से लोग इस्लाम से ही दूर हो गए। और हकीकत है कि जैसे आज हम मुसलमान एक लंबा अरसा हिंदुओं के साथ रहे तो हमारे ऊपर हिंदुओं का रंग आ गया, मदीना में लोग एक लंबा अरसा यहूद के साथ रहे थे और आपस में लड़ते झगड़ते थे इस्लाम से पहले, जंगों के किस्से थे। यहूद ने वहाँ अपने कदम जमाने के लिए उनके ऊपर अपनी धाक जमाई, अपने आप को मजहबी लोग कहलाया, अपनी किताबों में कुछ रद्द बदल किया और इस तरह लोगों के अंदर मारूफ हो गए, जैसे कहते हैं अंधों में काना राजा, जिसको कुछ नहीं आता वो किसी की चार बातें सुन के कहता है कितनी अच्छी बात की है। हालांकि किसी की तारीफ वो है जो उसी फील्ड का दूसरा बंदा करे, यानी एक डॉक्टर अच्छा है तो उससे बड़ा सर्जन जब उसकी तारीफ करेगा तो वो होगा। अब होता क्या था कि वो लोग जब इस तरह की बातें सुनते यहूद की तरफ से जो अल्लाह के नबी सल्लम के ख़िलाफ़ होती तो गुमगू की कैफियत का शिकार हो जाते, पता नहीं फिर क्या बात ठीक है, पता नहीं कैसा है, पता नहीं कैसा है। तो अल्लाह ताला मुसलमानों को ख़बरदार कर रहा है कि देखो, कोई अगर तुम्हें ये कह दे कि हमारे दिल में तुम्हारी मोहब्बत है, मुल्की सतह पे बाज़ दफ़ा दोस्तियों के माहदे हो जाते हैं, तो कहा कि तुम इनके ऊपर इतना ट्रस्ट ना करो जब तक इनको आजमा ना लो। इससे पता चलता है कि जब तक कोई अपना पूरा एतमाद ना दे दे उसको इस्लाम का कोई राज, कोई उसको ऐसा बड़ा काम नहीं देना चाहिए कि जिसकी वजह से इस्लाम को फ़ायदा हो। क्योंकि बाज़ दफ़ा ऐसा हुआ, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में चूँकि वही का सिलसिला था, जो ही कोई ऐसा फ़ैसला आपसे इज्तिहादी तौर पे होने भी लगता तो अल्लाह ताला वही के ज़रिए बात कर देते। आपके बाद के दौर में सहाबा किराम बहुत मुख्तात थे, हत्ता कि हज़रत उमर रज़ी अल्लाहु अन्हो किसी अहले किताब को कोई हुकूमती ओहदा नहीं देते थे। ज़िम्मी जो लोग होते थे उनके दौर में उनके साथ मामला बहुत अच्छा रखते थे, लेकिन अपने आप साथ नहीं रखते। लेकिन उसके बाद जब से मुसलमानों का इख्तलात हुआ, जब ऐसे इलाके फतह हुए जहाँ यहूद और नसारा की कसरत थी, फिर जब शम्मा से दूर होते हैं ना तो अंधेरा होने लगता है। उसके नतीजे में क्या हुआ कि कुछ लोग ऐसे आए, जितना तारीख का आप पढ़ सकते हैं, मुसलमानों का जो एक अरूज जवाल में आया ना वो एकदम नहीं होता, यानी आप यहाँ थे और आप नीचे नहीं गिरेंगे, वो स्लोली गिरते हैं। इसके अंदर बहुत बड़ी वजह क्या थी कि वो लोग मुसलमानों के गिरोहों में शामिल हो चुके थे कि जिनकी कैफियत थी कि कालू आमन्ना वक़द दखलू बिलकुफ़्र वहम कद खरजू, यानी आए ही उस नियत से नहीं थे तो फिर वो मिलता कहाँ से इस्लाम। तो लिहाजा हम सब को भी इसके अंदर अपने लिए अमल की बात यही लेनी चाहिए कि इस्लाम की सही बात को सुनने समझने और उसके बाद फिर अमल की नीयत से कुरान को सुने, ना कि हम बस ऐसी बातें कर दें कि कुरान पढ़ कर भी टस से मस ना हो और ये कह दें कि जी हमने सब कुछ किया। मैं देखती हूँ कि बहुत सारे लोग ऐसे होते हैं कि जो इम्तिहानी तौर पे या डॉक्यूमेंटेशन में बहुत अच्छे मुसलमान बन चुके होते हैं, कुरान भी याद हो जाता है बाकी चीज़ें, लेकिन जो ही कोई मौका आता है ज़िंदगी का, अमली ज़िंदगी का कोई ऐसा मामला, ना वहाँ उनसे मेहंदियाँ छुटती हैं, ना उनसे कुछ बसंतें छुटती हैं, ना कुछ और छुटती हैं। वजह क्या है कि वो बात दिल में थी ही नहीं। इस वजह से इन चीज़ों को लेकर फिर वो मुसलमानों के लिए एक बुरी तस्वीर बनते हैं। किसी की बात कोई बताने लगी, फ़लाँ बहुत अच्छी हैं, फ़लाँ ऐसी हैं, उनका बड़ा कुरान से ताल्लुक़ है, बड़ी मस्जिदों में जाते हैं, उनके नाम लिए कि फ़लाँ मस्जिदों में बहुत है तो मैं उनके घर जा रही हूँ, भाई वहाँ क्या है, अब मैं नाम नहीं लेती, लेकिन कोई सुन्नत और इस्लामी त्यौहार नहीं था, आज उनके घर में ये फंक्शन है। और फिर जो आके उसकी कहानियाँ उन्होंने सुनाई, मेरा तो दिल हिल के रह गया। और उन्होंने जो मुझे अल्हम्दुलिल्लाह वो बात करने लगी, उनकी बुराई नहीं कर रही थी, कहा ये बहुत अच्छे लोग हैं, ये कुरान बड़ी मस्जिदों से जुड़े हुए हैं और ये बहुत दिस एंड दैट। तो जब हम एक छोटा सा खाना अलग रख लेते हैं ना दीन का, जहन के खानों में तो कुरान और इस्लाम और दीन को रखें और इस बाकी पूरे जिस्म को आज़ाद कर दें, तो अल्लाह ताला कहते हैं कि इससे मुआशरे में फसाद फैलता है। अब वो फसाद क्या है, वतरा कसीरम मिनहुम, और तू देखेगा अक्सर को उनमें से क्या है, युसारऊन फिल इस्मि वल उदवान, कि वो दौड़ धूप कर रहे हैं गुनाह के कामों में और जुल्म और ज्यादती के लिए। यानी आप देखिए कि उनके हालात अब अल्लाह ताला दलील के तौर पे दिखा रहा है कि कैसे पता चले कि ये लोग कुफर पे ही रहे, आए तो दीन के लिए इस्लाम के लिए थे लेकिन इस्लाम को लेने की बजाय लिए बगैर ही चले गए। और उसकी दलील क्या है कि ये लोग दौड़ धूप करते हैं कुफर की तरफ, किस तरफ, युसारे ऊना सरा से सूरत से भाग दौड़, इनकी सारी सरगर्मियाँ क्या हैं जिससे इसमो, हम सब अपना जायज़ा लें, आज क्या हमारी दौड़ धूप खराबियों को और चीज़ों को आम करने वाली तो नहीं हो चुकी। दूसरा उनका अमल क्या है, वह अक्ल है मुस्त और हराम खाने में बहुत तेज़ है, यानी इनकी भाग दौड़ सुख्त की तरफ है। सुख्त का लफ्ज़ जो है ना असल में तो रिश्वत के लिए आता है, और सुख्त छिलके को कहते हैं, जैसे ये छिलका होता है ना किसी भी चीज़ का, कि ज़ाहर में वो चीज़ दिखती कुछ है लेकिन अंदर कुछ है। मिसाल दूंगी कि अगर आप बाहर से मूंगफली जो होती है पीनट्स उसको देखें तो छिलके से कितनी सख्ती लगती है, किसी ने अगर कभी ना देखी हो तो वो सोचेगा ये छोटा सा पत्थर का टुकड़ा पड़ा हुआ है, लेकिन जो ही वो छिलका टूटता है तो अंदर से बिल्कुल एक मुख्तलिफ चीज़ आती है ना। तो बिल्कुल सुख्त क्या है कि जो दीन का छिलका उतार देता है, हर वो चीज़ सुख्त में आ जाएगी कि जिस पे ज़ाहिर में कुछ और खोल है, नहीं नहीं ये चाय पानी है, नहीं नहीं ये तो बच्चों का तोहफा है, ये तो ईदी का केक है, हम तो ईद देने के लिए आए हैं, यानी उस चीज़ की असल जो दिखती है वो बाहर में कुछ और दिख रही होती है लेकिन हकीकत में वो कोई और ही चीज़ होती है। अल्लाह ताला कहते हैं कि इनकी ज़िंदगियों में हराम बहुत आ चुका होता है, लबी समाकान या अमलून, और बहुत बुरा है वो जो अमल करते थे। اصل میں یہاں عام لوگوں پر تنقید ہے، یہود کے دو طبقے تھے، ایک عام یہودی تھے اور ایک دیندار یہودی تھے۔ اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم کو ان لوگوں کے اصل حالات دکھا رہے ہیں کہ تمہیں ان کی اصل دیکھنی ہے، تو یہ مت دیکھو کہ تمہارے پاس ایمان کی بات کرتے ہوئے آتے ہیں، بلکہ تم ان کی عملی زندگی کو دیکھو۔ یہ اسم پہ ہے، اور اسم کا جو لفظ ہے نا، یہ گناہ کے لیے عام لفظ ہے، اور عدوان سرکشی کو کہتے ہیں۔ فرق دونوں میں ایک یہ بھی کیا گیا کہ اسم وہ ہے جس کا تعلق انسان کے اپنی ذات تک ہو، اور عدوان کیا ہے کہ جس کے اندر گناہ، اس کا ضرر، اس کا نقصان دوسروں تک پہنچنے لگے۔ اور ایسے کام کرنے والے جو غلط کام کرتے تھے، ان کو لوگوں نے نہ منع کیا۔ اب اگلی آیت میں یہود کے علماء پر تنقید ہے، لولا ینہاہم الربانیون والاحبار عن قولہم الاثم، کیوں نہیں منع کرتے ان کے درویش اور ان کے علماء، کس بات سے؟ ان کی گناہ کی بات کہنے سے، واقلہم السخ، اور ان کے حرام کھانے سے، لبیس ما کانوا یصنعون، البتہ بہت برا ہے جو یہ کر رہے ہیں۔ اگر آپ دونوں آیتوں کو ساتھ لیں گے نا، تو پہلی آیت میں عوام کی بات ہے، جو لوگ عام لوگ ہوتے ہیں، جو جہالت کی وجہ سے دین کو چھوڑے ہوتے ہیں، یا پھر دل میں ابھی دنیا کی محبت بہت ہوتی ہے۔ دوسری آیت جو ہے یہ علماء کی متعلق ہے۔ اللہ تعالیٰ بگڑے ہوئے معاشروں کی تصویر کشی کرتے ہیں کہ جہاں بھی بگاڑ آ جاتا ہے اس کے اندر، اگر آپ دیکھیں تو عام لوگ ہیں، ان کی تو ساری دوڑ دھوپ جو ہیں وہ یسارعون فی الاثم کی مستاق ہو جاتی ہے، کہ وہ گناہ کی دوڑ دھوپ کرتے ہیں۔ آج دکھتا ہے ہمیں اپنے ارد گرد، آج آپ دیکھیے کہ ایک عام انسان، اس کا معاملہ کیا ہے؟ اللہ تعالیٰ نے تو کہا کہ فاستبقوا الخیرات، نیکیوں کی طرف بھاڑو، ہاں، یسارعون فی الخیرات، لیکن یہ یسارعون فی الاثم ہونے لگتے ہیں، اچھی باتوں کو چھوڑ کر بری چیزوں کی طرف جاتے ہیں۔ اب ایسے وقت میں علماء کی یہ ڈیوٹی ہے، ذمہ داری ہے کہ وہ ان کو منع کرے۔ ینہا کا لفظ ہے نا، یہ نہیں سے ہے، نون ہا یا سے، اور ربانی کا لفظ پیچھے دیکھ چکے، ربی کی جمع ہے۔ اس کے بارے میں دو تین مختلف رائے دی جاتی ہیں کہ ربانی کون تھے۔ ایک بات تو پیچھے ہم کر چکے کہ یہود کے جو علماء ہیں ان کو احبار کہتے ہیں، خیبر، اور نصارہ کے جو علماء تھے ان کو ربی کہتے تھے۔ لیکن عام طور پہ دیکھے تو جو ربانی ہوتے ہیں نا، یہ کون ہوتے ہیں؟ مشائخ، شیوخ کے لفظ میں، اللہ والے، عابد، زاہد، جس کو آج ہماری زبان میں درویش، پیر، اور اس طرح بزرگ صاحب کہا جاتا ہے۔ اور احبار کے لفظ کو یہود کے علماء کے بعد اگر دیکھیں تو خبر سے مراد کون لوگ ہیں؟ کہ جن کو اللہ تعالیٰ نے علم دیا، جن کے پاس ڈگریاں موجود تھیں، جنہوں نے بہت زیادہ اسپیشلائز بھی کیا، لیکن جب کسی معاشرے میں برے کام ہوتے ہیں تو یہ لوگ بھی اس برائیوں کے سیلاب کے آگے بند نہیں باندھنا چاہتے۔ کیوں؟ اس کی قیمت بہت بڑی دینی پڑتی ہے۔ جب معاشروں میں کوئی برائی بہت زیادہ ہونے لگے، تو وہ لوگ جن کو دین کے نام پر بڑے بڑے عہدے ملتے ہیں، بعض لوگوں نے یہ تیسری تفسیر بھی کی ہے کہ ربانی سے مراد حکومت کے نامزد کردہ مذہبی علماء ہوتے ہیں، جس کو عموماً آج ہم میڈیا پہ دیکھتے ہیں، اسکرینس پہ دیکھتے ہیں۔ ہر ایک کی بات نہیں کر رہی نا، مجھے پتہ ہے کوئی آتا ہے، لیکن ایک عام بات کہ وہ لوگ جو گورنمنٹ کے لیول پر نامینیٹ کیے جاتے ہیں، جن کو صدر صاحب کی اسپیچ سے پہلے تلاوت کرنی ہے، جن کو وزیر اعظم کے ساتھ رہنا ہے، اگر کوئی مسئلہ ہو تو پوچھنا ہے، اس قسم کی باتیں وہ کہتے ہیں، ان کو ربی کہیں گے۔ اور احبار سے مراد عام جو بھی دیندار عالم ہوتے ہیں۔ تو ایسے لوگ کیوں نہیں کر پاتے؟ اس لیے کہ پھر حب جاہ اور حب مال، بڑے بڑے عہدے جب مل جاتے ہیں تو بڑی بڑی ڈگریاں رکھنے والے، کتابیں لکھنے والے بھی عوام کی سطح پر جا کر تنقید نہیں کرتے۔ کیوں؟ اس لیے کہ ان کو پتہ ہے کہ اس سے ان کی مقبولیت کم ہو جائے گی، ان کی قیادت جمی رہے، عہدے قائم رہیں۔ وہ سوچتے ہیں کہ اس موقع پہ یہی بہترین پالیسی ہے کہ کسی کو برا نہ کرو۔ میں حیران ہوتی ہوں لوگوں کی زبان سے باتیں سنتے ہوئے، وہ جو ان کے عمل میں بالکل نہیں ہوتی۔ کچھ لوگ ایسے ہوتے ہیں کہ جو سب کو ساتھ لے کر چلنا چاہتے ہیں، اور وہ اپنی ممبروں پہ یہی بار بار اعلان کرتے ہیں کہ ہم سب کو ساتھ لے کر چلتے ہیں، لیکن آپ عملی طور پہ کر کے دیکھیں تو ان کے بلفز کھوکھلے دکھتے ہیں، دعوے بالکل جھوٹے ہوتے ہیں۔ اگلی آیتوں میں اللہ تعالیٰ ہمیں یہی بات بتا رہے ہیں کہ جب تک کوئی شخص اپنی زندگی کا یہ ہدف نہیں بناتا کہ میں نے لوگوں کو برائی سے روکنا ہے اور اچھائی کی طرف لانا ہے اللہ کے حکموں کے مطابق، तब तक मुआशरे में चेंज नहीं आती। आज अगर आप दुनिया में देखें तो कितना ही दीन का काम हो रहा है, अल्हम्दुलिल्लाह, अल्लाह की रहमत से आज इस गए गुजरे दौर में भी बहुत सारे लोग जो हैं वो दीन का काम करते हैं, लेकिन क्यों दीन नहीं फैल रहा, मुआशरे क्यों इतने साफ़ नहीं हो रहे? ये तो ऐसी है कि जैसे आप किसी को क्लीनिंग का काम दे दें कि आपने इस रोड की क्लीनिंग करनी है, तो नतीजा क्या होना चाहिए कि सड़क साफ़ हो जाए ना। तो क्या फिर सफाई करने वाले के इर्द गिर्द की सड़क ही अगर साफ़ ना हुई तो आप उम्मीद कर सकते हैं कि उसने सही काम किया सफाई का? बिल्कुल इसी तरह किसी मुआशरे में जब भी किसी को अल्लाह ताला अपने दीन के लिए चुनता है तो उसका सबसे पहला ज़िम्मा ये होता है कि वो घर साफ़ करे, अपने आप को साफ़ करे, अपने इर्द गिर्द को साफ़ करे। उसका असर दिखता है। आपने एसी चलाया, आपका कमरा ठंडा हुआ, असर दिखा? आपने हीट चलाई, असर दिखा? बिल्कुल दिखता है। तो ये कैसे हो सकता है कि दीन की बात करने वाले इतने लोग हों और असर ना दिखे? आप कहते नहीं लोग बड़े बुरे हैं, गलत कहते हैं हम, उससे बुरे नहीं आज के लोग जितने अल्लाह के नबी के दौर में बुरे थे। आप कहते दुनिया बहुत बढ़ गई, उससे ज़्यादा नहीं जो फिरौन और नमरूद और शद्दाद की थी। आज के दौर में जो गुनाहों का पोल्यूशन और गंदगियों का पोल्यूशन है उसकी वजह अवाम नहीं है, दीन वाले हैं। आप कहेंगे कि आप भी कुरान पढ़ा रही हैं तो मैं इसमें अपने आप को भी ले लूँगी, अगर मैं यहाँ आऊँ और आपको वो बातें सुनाऊँ कि आपके सुभान अल्लाह, वाह वाह, माशाल्लाह, मुकर्रर थूम हो, झूमे सर झूमे, लोग थोड़ा हंसे, थोड़ा रोएं, थोड़ा बोलें, थोड़ी बातें करें और उठ के जाएं, तो उनके हाथ में कोई अमल की बात ना हो। किसी दीन की बात को, यानी हम तो तालीम का सिलसिला करें ना, आपको तो हम इंशाल्लाह खूब सख्ती से बात करते हैं, क्योंकि अगर आप नहीं पूरी बात समझेंगे तो दूसरे कहाँ समझेंगे। लेकिन अगर सिर्फ झूठी तसल्लियों का नाम दीन है ना, तो फिर उस दीन का असर तभी नहीं होता क्योंकि लोग उससे अमल पे नहीं आते। अब देखिए कि पिछली आयत में माँ कानू यामलून आम लोगों की बात है, और अमल या फेल कहते हैं बिल्कुल आम चीज़ को, ऑर्डनरी चीज़, हर एक को आप कह सकते हैं। खाना पकाने का फेल है, अमल है, इसको कहते हैं इरादे से करें या बग़ैर इरादे से करें, इसको अमल कहते हैं। लेकिन जहाँ उलमा यहूद की बात हुई तो माँ कानू यसनाउन, फ़र्क है। सना कल सनत इसी से है, किसी काम को बड़ा सजा संवार के करना, तरीके से करना, इरादे से करना, कसद के साथ करना। इससे पता चलता है कि आम लोग बेचारे जो अवाम होते हैं, जब वो कोई बुरा काम करते हैं ना, वो कोई बहुत बड़ा एक शोर व गुल कर लेते हैं दुनिया में, कोई बहुत नाच गाना भी कर लेते हैं ना, तो वो बस ऐसे ही कर रहे होते हैं, उनको नहीं पता होता हम क्या कर रहे हैं। लेकिन दीन वाले जब कभी गलत काम करते हैं पूरी प्लानिंग के साथ करते हैं, उनको पता होता है अगर ये जुमला बोला तो इतने रूठ जाएंगे, ये जुमला बोला तो इतने खुश हो जाएंगे, तो इसलिए इसको यस नाउन जाने संवारने वाली बात कर दी। हालांकि होना क्या चाहिए था कि उनको लोगों के अंदर उस बात को आम करना चाहिए था जिसके नतीजे से मैं दुनिया की बातों को अच्छा लगे। हज़रत इब्ने अब्बास कहते हैं कि पूरे कुरान पाक में उलमाए कराम पर इससे ज़्यादा सख्त लफ्ज़ों में तनकीद नहीं की गई। अब अगली आयतों के साथ इसको मज़ीद देखते हैं, क्योंकि देखिए कि आम लोग आम होते हैं और ख़ास को बनना है तो उसके काम भी ख़ास हो गए। आम बंदों की अब 10 बातें इग्नोर करें, मैं मिसाल देती हूँ आजकल के हमारे हालात को इधर देख लें, अपने ही मामले को। इस वक्त आप लोग ख़ास लोग हैं क्योंकि आप माशाल्लाह कुरान पाक के साथ बाकायदा जुड़े हुए हैं। अभी चंद घंटे के बाद यहाँ पर बहुत सारे गेस्ट या लिसनर्स भी आ जाएंगे, वो आम लोग होंगे। मुझे आप लोगों के साथ क्लास की बात, ऑर्गेनाइजिंग, ये वो बैठना, इसमें मुझे जितनी सख्ती करनी चाहिए उतनी उनके साथ नहीं करनी चाहिए, और जितना उनको नरम रखना है उतना आपको नरम मुझे नहीं रखना चाहिए, क्योंकि आप में से किसी एक की हल्की सी जो ख़ता होगी उसका नुकसान सबको होगा। तो अल्लाह ताला यही सिखा रहे हैं कि देखो इनके उलमा में क्या हुआ, इतनी बुराइयाँ बढ़ी लोगों के अंदर कि ज़ुबानें इतनी खुली कि वकालतिल यहूद यदुल्लाह मगलूला, यहूद कहते हैं कि अल्लाह का तो हाथ बंद हो गया, नऊज़ुबिल्लाह। दिल ही नहीं चाहता मेरा इस जुमले को पढ़ने को, यकीन करें ये कुरान की आयत है तो हम पढ़ते हैं, और इसको खाली अगर आप इतना पढ़ देना कालतिल यहूद के लफ्ज़ को अलग करके, मैं नहीं पढ़ती, आप देखिए ज़रा क्या लफ्ज़ बनता है। कोई तहरीफ कर दे, पहला लफ्ज़ छोड़ दे और अगला सिर्फ पढ़े, तो क्या होगा कि नऊज़ुबिल्लाह, कुरान में खुद ही आता है कि अल्लाह के हाथ बंधे हुए हैं। लेकिन अल्लाह बताते हैं कि जब दीनदार लोग अपनी ज़िम्मेदारियों को सही पूरा नहीं करते, जब लोगों को तनकीद उस तरह की नहीं करते या उनकी इस्लाह की वो फ़िक्र नहीं करते जैसी करनी चाहिए, और पीछे लौला के लफ्ज़ से इसकी शिद्दत को अल्लाह ताला ने बहुत ही वजाहत कर दिया, ये जजर और तौबीख के लिए होता है, यानी गुस्सा है अल्लाह ताला को कि जब दीन वाले अपने फ़राइज़ की अदायगी में गफलत करते हैं, कोताही करते हैं और تھوڑا سا رہ گیا تھا تو مجھے دوبارہ ذہن میں آ گیا, تو یہ بھی ذرا نوٹ کر لیجئے. یہ آیت پچھلی آیت کے ساتھ ہے, یہ لفظ آیت 63 کے ساتھ ہی ہے, لولا ینہاہم. تو لولا کا جو لفظ ہے نا, اگر ماضی پر داخل ہو تو ڈانٹ کے لیے آتا ہے, یعنی ماضی کی کوئی بات ہو, کیسا کیوں نہیں کیا, اپنے فرائض کی ادائیگی میں کوتاہی کیوں کی آپ نے. اور اگر مضارع یعنی مستقبل کے صیغے پر یہ لگے تو مطلب ہوتا ہے کسی کو اکسانا, برانگیخت کرنا, کسی کو ابھارنا. یہاں دیکھیے ینہاہم مضارع یعنی مستقبل کا صیغہ ہے جو حال کے لیے بھی آتا ہے, تو پھر اس سے مراد کیا بنتی ہے کہ اہل کتاب کے علماء اپنے فرائض کو ادا کرنے کے لیے اٹھ کھڑے ہوں, اٹھیں, لوگوں کو حرام کاری سے روکیں, حرام ہوری سے منع کریں, اور اس طرح کی باتیں کریں کہ جس سے لوگوں کے اندر ایمان آ جائے, خوف آ جائے, اور اس طریقے سے اللہ کے دین کی تبلیغ کریں کہ سوئے ہوئے لوگ جو ہیں وہ جاگنے لگیں. اور اس کے بعد اب لوگوں کی برائیوں کا تذکرہ ہے. وقالت الیہود ید اللہ مغلولہ, یہود کہتے ہیں کہ اللہ کا ہاتھ بندھا ہوا ہے. یہاں ایک لحاظ کی بات ہے, ید, ہاں, اللہ تعالیٰ نے ان کا جواب کیا دیا, غلت ایدیہم, ان کے تو اپنے ہی ہاتھ بند ہیں. یعنی انہوں نے ید کی بات کی تھی, اللہ نے ایدیہم کی بات کر دی کہ یہ اللہ کو نعوذ باللہ بندھے ہوئے ہاتھوں والا کہنے والے, ان کو خود نہیں پتہ کہ اللہ تعالیٰ کے ہاتھ کیسے ہیں, ان کے اپنے ہاتھ بندھے ہوئے ہیں. وَلُوِنُوا بِمَا قَالُوا, اور لعنت کیے گئے اس بات پر جو انہوں نے کہی, یا اپنے اس سے قول کی پاداش میں اللہ کی رحمتوں سے دور ہو گئے. بَلْ يَدَاهُ مَبْسُوطَتَانِ, بلکہ اس کے ہاتھ تو کھلے ہوئے. یہ کہتے ہیں مغلولہ, اللہ کہتے ہیں بسطہ. مغلول کا لفظ غل سے, غین لام لام, غل ہو تو دل کا کینا ہے. آگے بھی پڑھیں گے انشاءاللہ تعالی سورۃ الاعراف میں کہ ہم ان کے سینوں سے وَنَزَعْنَا مَا فِي صُدُورِهِم مِّن غِلٍّ, غل دل کے کینے اور بغض کو کہتے ہیں, اور غل ہو جائے تو توک, گلے میں جو پڑتے ہیں. اللہ تعالیٰ کہتے ہیں یہ اللہ کے ہاتھوں کے بندے ہونے کی بات کرتے ہیں, حالانکہ حقیقت کیا ہے, بل یداہو. لفظ یدا جو ہے نا, اصل میں یدان تھا, دو ہاتھ, تثنیہ ہے یہ, نون گر گیا مضاف کی وجہ سے, کہ تم اللہ کی ایک بات کرتے ہو, اللہ کے دونوں ہاتھ کھلے ہیں. کہ اللہ کے دو ہاتھ ہیں, جی حدیث میں آتا ہے کہ اللہ کے دونوں ہاتھ ہیں اور اس کے دونوں ہاتھ سیدھے دائیں ہاتھ ہیں, یعنی اس کا ہاتھ کوئی بھی بائیں نہیں. بہت ساری روایتیں ایسی آتی ہیں کہ جس میں آتا ہے کہ اللہ اس کو اپنے دائیں ہاتھ میں لیتا ہے, یعنی کوئی صدقہ دیتا ہے تو اس کو سیدھے ہاتھ میں لیتا ہے, تو پھر ساتھ ہی اس کے اندر وضاحت آتی ہے کہ اللہ کے دونوں ہاتھ سیدھے. اب کیسے, میرے اور آپ جیسے قطن نہ سوچیں. دیکھیے کہ یہود نے محاورتاً یہ بات کی کہ اس کا ہاتھ بند ہے. ہمارے یہاں بھی بولتے ہیں نا, کنجوس شخص کو کیا کہتے ہیں, کہ اس کا ہاتھ بڑا گھٹا ہوا ہے, یہ بڑے چھوٹے ہاتھ کے, چھوٹے دل کا. کیا آپ نے اس کا دل دیکھا ہوتا ہے, دل سائز میں چھوٹا, ایسا نہیں ہے نا. تو اشارتاً جس لفظ میں انہوں نے کہا, اللہ نے بھی اسی میں کہہ دیا. اس کو یعنی جواب کہتے ہیں, یعنی مشاکلہ بولتے ہیں, کہ جیسا کوئی ہم لفظ بولے اسی کے جواب میں ویسا کہا جائے. کہا ان کو سمجھ نہیں آتا, کیا یہ اللہ کی رحمتوں کو نہیں دیکھتے. ینفقو کیف یشاء, وہ خرچ کرتا ہے جس طرح چاہے. کیا یہ اولاد کے خزانوں کو نہیں دیکھ رہے جو روز ان کو مل رہے ہیں, یا مال کے, بارش کے سارے خزانے ان کو نہیں دکھ رہے. خیال کیسے ان کو آ گیا کہ اللہ تعالیٰ نعوذ باللہ کنجوس ہے یا اس کے اندر بخل ہے, بلکہ اصل بات یہ ہے کہ انہوں نے اللہ کو دیکھا ہی اس رنگ میں. وَلَا يَزِيدَنَّ كَثِيرًا مِّنْهُمْ مَا أُنزِلَ إِلَيْكَ مِن رَّبِّكَ طُغْيَانًا وَكُفْرًا, حقیقت کیا ہے کہ ان میں سے بہت ساروں کے اندر کفر اور طغیانی یعنی شرارتیں وہی بڑھی ہوئی ہیں. یعنی یہ وہ لوگ ہیں جن کے اندر سرکشیاں خط سے بڑھی ہوئی ہیں, ان کو یہ جرت کیسے ہوئی. اب دیکھیں کہ پیچھے ہم نے دیکھا کہ اسلامی عبادات کا مذاق اڑاتے ہیں, اذان وغیرہ کا مذاق اڑانا. اب ان کی بے باکی اور جسارت کا عالم یہ ہے کہ اللہ کے نبی کی ذات سے اٹھ کے اب اللہ کی بارگاہ میں گستاخی کے کلمات بولنے لگے, ایسی باتیں کرنے لگے. اللہ کے نبی صلی اللہ علیہ وسلم جو تھے, اللہ کے نبی تھے, آپ کا ساتھ دینے والے بہت سارے لوگ تھے. جب ایسے حالات آئے کہ اللہ تعالیٰ کے دین کو مال کی ضرورت ہوئی, کچھ ایسے موقع تھے کہ قرآن پاک کی وایت نازل ہو گئی کہ من الذی یقرض اللہ قرضا حسنا, کون ہے جو اللہ تعالیٰ کو قرض حسنا دے. تو اس کے اوپر جو یہود تھے انہوں نے کہا, اچھا نعوذ باللہ ان مسلمانوں کا جو خدا ہے وہ غریب ہو گیا, اسی لیے ہم سے قرض مانگ رہا ہے. دیکھیے ایک ہی آیت ہے, من الذی یقرض اللہ قرضا حسنا, اور دو مختلف رویے ہیں. یہود کا رویہ کیا ہے کہ نعوذ باللہ ید اللہ مغلولہ, کہ غریب ہو گیا اللہ اس لیے تم سے مانگتا ہے. اور ایک دوسرا صحابی ہے, اس ابو دحدہ ان کا نام تھا, اس آیت کو سن کر کہا اللہ کے نبی, کہ اللہ مجھ سے قرض مانگتا ہے, कहा हाँ, कच्चा ये पकड़िए मेरे बाग की चाबियाँ। 600 दरख्त खजूरों के, मीठे पानी का चश्मा था, अपना घर उसमें था। कहा मैं अल्लाह को अपना घर कर्ज में देता हूँ, कर्ज़े हसना देता हूँ। यानी आप सोचिए कि बात एक होती है, दो एंगल हैं। अभी शायद को अगर हम आप देखें तो जब दिल बदल जाता है ना बंदे का अल्लाह से, तो फिर वो अल्लाह के मुकाबले पे भी गलत बातें करता है। आप सोचिए कि लोग अल्लाह को ये बात कहते हैं। मैं इस आयत को पढ़ते हुए जैसे अपने अंदर की जो महसूसात होते हैं ना, मैं सोचती हूँ अल्लाह ताला को कहते हैं। अब अल्लाह तो बेनियाज है अल्हम्दुलिल्लाह, अल्लाह उस्समत, वो गनी है। सारे उसका कुफर कर दें उसको परवाह नहीं, सारे उसकी तारीफें कर दें उसको परवाह नहीं, लेकिन इंसान होने के नाते हम सोचें तो दिल में आता ना कि अल्लाह के दिल पर क्या गुजरती होगी। और इससे पता चलता है कि लोग कितने नाशुक्रे होते हैं। इसलिए कभी अगर आपकी औलादें आपके आगे नाशुक्री का जुमला बोलें, अगर आपके डिपेंडेंट्स आपको अगर बुरा कह दें या आपके एहसान को ना माने, तो दिल बुरा ना करें। लोगों ने नबी को नहीं छोड़ा, लोगों ने अल्लाह की ज़ात को नहीं छोड़ा। अल्लाह कहते हैं युनफिको कैफ़ा यशा। मैं इस लफ्ज़ को सोचती ना तो छम छम करती हुई बारिश मेरे जहन में आ रही है। ये बारिश के कतरे क्या अल्लाह का रिस्क नहीं है? ज़मीनें उगलती हुई आप देखिए, गंदम और ज्वार और क्या क्या ज़मीनें दे रही हैं, क्या ये अल्लाह का खर्च नहीं है? रात को पेट भर के सोते हैं, सुबह फिर खाली पेट उठते हैं और फिर खाने की चीज़ें मौजूद हैं। सारा दिन परिंदा उड़ते आते वापसी में उसकी चोंच में दाना होता है, ये अल्लाह की शान है। लेकिन लोग ऐसी गलत बातें, इस तरह के काम कब करते हैं? जब दीन वाले लोगों के अंदर रूह बेदार नहीं करते, जब दीन सिर्फ चंद मजामीन का नाम रह जाता है। आज हमारे दरसों, हमारे मदरसों, हमारे इदारों में भी जब दीन पढ़ा पढ़ाया जाता है तो दीन की असल रूह नहीं दिखाई जाती, ढांचा होता है। जब दीन के नाम पे चंद वज़ाइफ, किस्से, कहानियाँ, वाक़यात, फ़ज़ाइल बयान कर दिए जाए तो असल रूह नहीं बाकी रहती। अब देखिए कि ज़ाहरी हुलिये से मुसलमान की पहचान होती है ना, और अंदर से जब इंसान के अंदर सच्चा दीन आता है ना, तो फिर इंसान को सुकून मिलता है। दिल से गंदे जज्बात निकले, बुखल जाए, हसद निकले, झूठ जाए, गलत चीज़ें जाए, तो अल्लाह ताला ने इस बात को सामने रख के बता दिया कि जब दीनदार ऐसे गलत काम करते हैं कि लोगों को कौले ही मुसुख से नहीं मना करते, ज़ुबान की इस्लाह और उनके पेट की इस्लाह नहीं करते। अब देखिए पिछली आयत को इस आयत से मिलाएं, वहाँ एक लफ्ज़ था कौले ही मुसुख, हराम बातें। कौल किससे होता है? ज़ुबान से होता है, लोगों की लैंग्वेज, लोगों की बातें करना। और अकली हिम सख्त का किससे ताल्लुक है? पेट, अकल, अयाकिलू खाने के लिए कहते हैं ना, हराम खोरी। दो नुक्ते अल्लाह ताला ने बुनियाद बना दिए कि लोगों की ज़ुबानों की इस्लाह करो, उनका अखलाक संवरे, बोलने की बात उनकी, वो लोगों पे ताने ना करें, इल्ज़ाम ना दें। मैं हैरान होती हूँ कि लोग मस्जिदों के अंदर, मस्जिदों के बाहर, रमज़ान में, उसके गैर रमज़ान, अपनी ज़ुबानों से अपने गैर मुस्लिम होने का सबूत देते हैं। इतनी छोटी छोटी बातों पे लड़ते हैं। ये कब होता है? जब दीन की रूह नहीं होती। आप सोच सकते हैं, एक बंदा सारा दिन रोज़े से रहे, खाने से रुका, पीने से रुका, शहवत से रुका, और रोज़ा खुलते ही वो अपनी ज़ुबान से ना रुके और दूसरे मुसलमान से लड़ने लग गए, और वो लड़ने वाले और लड़ाने वाले दोनों ही मुसलमान हों और दीनदार हों। आप सोच सकते हैं ये कौन सा दीन होगा? ये वो दीन है कि जब बंदे के दिल में असल हकीकत नहीं रहती, फिर इस तरह की बातें वो कहते हैं। अब यहाँ ये बात कहते हुए थोड़ी सी बातें अमली तौर पर भी अगर हम देखें कि आज के दौर में भी लोग यही करते हैं। ज़रा फाका आया तो कहते हैं नऊज़ुबिल्लाह, अल्लाह को ख़ुद पता चल जाए अगर उसके घर में दाने ना हो। किसी ने कहा कि किसी का कोई डूब रहा था किसी जगह, तो उसने कहा कि अल्लाह का घर डूबदा तो उन्हें पता लगदा कि इतनी बारिशों की क्या ज़रूरत है। ये यही जुमले हैं, ये बदबख्ती के जुमले होते हैं। अगर किसी को कोई सदमा आ गया, कोई चोट आ गई, तो कहना ये बस खेल खेल रहा है हमारे साथ अल्लाह। किसी एक की बात है कि उनकी पहले माँ का इंतकाल हुआ, कुछ अरसे के बाद भाई का इंतकाल हुआ। हर एक का होना है वक्त पे, अल्लाह ताला हम सबको वक्त का इस्तेमाल करने वाला बना दे और महफूज रखे फितनों से। फिर शोहर का इंतकाल हुआ तो वो अल्लाह से मुतनफ़र हो गई, कहेंगे ये इसने अपने ही खेल पकड़े हुए, ले ला मेरी सारे रिश्ते ले रहा है वापस, तो तुम्हें भी ले लेगा। दुआ करें अल्लाह हिदायत दे। कभी अल्लाह के बारे में गलत बातें ना करें। आज आप देखिए जोक्स में अल्लाह का नाम, स्टेज ड्रामों में वो जिसको कहते हैं भक्तियाँ कसी जाती हैं अल्लाह के नाम पे, अल्लाह के रसूल के नाम पे, जन्नत के नाम पे, वो कोई हमारे बराबर का नहीं है। उसके बारे में ज़ुबान खोलने से पहले इंसान को बहुत अच्छी तरह सोच लेना चाहिए। फिर अल्लाह ताला फरमाता है कि इनमें से अक्सर तो सरकशी और ख़राबी ही में बढ़ते जाएंगे। ये वो लोग हैं जिनको अल्लाह ताला ने इन चीज़ों से दूर करके असल में अपनी रहमत से दूर कर दिया। اور جب لوگ اللہ کے بارے میں بے بدتمیز ہو جاتے ہیں، وہ اس کی قدر نہیں کرنے لگتے، تو اس کا اگلا نتیجہ کیا ہوتا ہے؟ وَأَلْقَيْنَ بَيْنَهُمُ الْعَدَاوَةَ وَالْبَغْضَاءَ إِلَى يَوْمِ الْقِيَامَةِ، ہم نے ان کے دلوں میں بغض اور عداوت ڈال دی قیامت کے دن تک، یعنی اب یہ آپس میں بھی لڑیں گے۔ کسی قوم کے اندر بغض اور عداوت ڈلتی ہے کب؟ جب وہ اللہ کا حق نہیں دیتے، لڑائیاں، جھگڑے، مار کٹائیاں۔ ہوتا کیا ہے؟ کلما اوقدوا نارا للحرب، جب کبھی وہ سلگاتے ہیں آگ لڑائی کی، اوقدا وقدا سے ہے، وقودہ الناس والحجارہ میں ہم پڑھ چکے کہ جب کبھی یہ مسلمانوں کو لڑانے کی کوششیں کرتے تھے وہاں بھی اور اسی طرح بعد والے لوگوں میں، تو ان کا حال کیا ہوتا ہے؟ اللہ ان کی ساکھ کو بجھا دیتا ہے، اللہ تعالیٰ کی ذات جو ہے وہ ان کے ان سارے منصوبوں پہ پانی پھیر دیتی ہے۔ یہ کب ہوا تھا؟ غزوہ احزاب کے موقع پہ یہود نے عرب قبائل کو بھڑکایا اور ان کو بہت زیادہ مسلمانوں کے خلاف اکسایا کہ چلو اب سارے مل کے مسلمانوں کا کام تمام کر دیتے ہیں، گھر سے مل کے سارے نکلے۔ اور احزاب یعنی خندق جنگ جس کو بولتے ہیں، اس کا خاص بات یہ کہ اس میں سارے جمع ہو گئے تھے، عرب کے، مکہ کے، مدینہ کے، قبائل کے لوگ، اور کئی گروہوں نے مل کر مسلمانوں کو مارنا چاہا، لیکن اللہ کی رحمت ایسی ہوئی کہ مسلمانوں کو تو اللہ تعالیٰ نے بچا لیا خندق کے ذریعے اور طوفان اور آندیاں بھیج کے، اور یہ جو چار چھ لوگ گٹھ جوڑ کر کے گئے تھے ان میں پھوٹ پڑ گئی اور وہاں سے لڑتے ہوئے اٹھے، اللہ تعالیٰ نے ان کی اینٹ سے اینٹ بجا دی، اور اس کے نتیجے میں کیا ہوا کہ وہ لوگ آپس میں بھڑ گئے۔ اللہ تعالیٰ اسی کی بات کرتے ہیں کہ جب یہ مسلمانوں کو لڑانے کی کوشش کرتے ہیں، جب مسلمانوں کی طرف یہ خرابیاں کرتے ہیں، تو اس کے نتیجے میں خود انہی کو اللہ تعالیٰ لڑاتا ہے۔ وَيَسْتَوْنَ فِي الْأَرْضِ فَسَادًا، اور یہ زمین میں فساد کی کوششیں کرتے ہیں، ان کی ساری کوششیں کیا ہیں کہ زمین میں فساد ہو جائے۔ حالانکہ وَاللَّهُ لَا يُحِبُّ الْمُفْسِدِينَ، اور اللہ تعالیٰ فساد کرنے والوں کو پسند نہیں کرتا۔ ہم کہتے ہیں فساد یہ کہ گولیاں چلا دو، خرابیاں کر دو، یہاں دیکھیں تو پوری پوری قوموں کا فساد بیان کیا جا رہا ہے کہ یہ وہ لوگ ہیں جو پوری دنیا کے اندر اللہ تعالیٰ کے نظام کے اندر خلل ڈال رہے ہیں۔ آج بھی ایک رپورٹ میں سن رہی تھی کہ ایک منٹ میں یو ایس اے ملٹری جو ایندھن استعمال کرتی ہے، جو ویپنز یا گولے اور بم بارود جو ہوتے ہیں، صرف ایک منٹ میں ایک ٹن پلیوشن اس سے سراؤنڈنگ کے اندر پھیل رہا ہے، یعنی صرف ایک ٹن۔ پھر اسی طرح کچھ سال پہلے عراق کے اوپر جنگ تھی، تو اس کی بھی ایک رپورٹ میرے پاس رکھی ہوئی ہے کہ جو وہاں کا جو ان کا کمانڈر تھا، اس نے جو رپورٹ دی تھی کہ ہم نے جب حملہ کیا تو اس کے 10 منٹ کے اندر اتنے لوگ مارے گئے اور اتنے پولٹریز ختم ہو گئیں اور اتنے تیل کے کنویں ختم ہو گئے اور اتنے شہری مارے گئے۔ یہ آج دنیا میں کیا ہو رہا ہے؟ کیا آج پوری دنیا کے اندر اللہ تعالیٰ کے نظام میں خلل نہیں ڈالا جا رہا؟ کبھی کہیں بارش ہوتی ہے تو پتہ چلتا ہے یہ فلاں ملک کی تابکاری کے اثرات ہیں، یہ فلاں اسلحے کے ہیں۔ اللہ تعالیٰ کہتے ہیں کہ جب لوگ عوام کے مال کو صرف اسلحے کے اندر استعمال کرتے ہیں، اور جو دین کے لوگ ہیں وہ لوگوں کو صرف لڑائی جھگڑائی کی ہی طرف لے جاتے ہیں، نتیجہ کیا ہوتا ہے کہ پھر دنیا میں فساد پھیلتا ہے۔ بالکل جنرل آیت ہے، اگر آپ اس کو ایک واقعے سے الگ کر بھی دیں تو آپ کو پتہ چل جائے گا کہ کس طریقے سے دنیا کے اندر آج فساد پھیل رہا ہے۔ اور بہت سارے لوگ ایسے ہیں کہ جو نام تو اسلام کا لگاتے ہیں لیکن حقیقت میں عملی طور پر وہ ساری چیزوں کو دوسری طرف کر رہے ہیں کہ دنیا پہ ہماری اتھارٹی ہو جائے۔ ایک شخص ہے ہینری فورڈ، اس کا نام ہے، بہت بڑی کمپنی ہے، یہ جو فورڈ کاریں ہیں اس کا مالک یہ کہا جاتا ہے۔ اس نے اپنی ایک کتاب میں انٹرنیشنل جیو کے اندر یہ بات کہی کہ اگر مجھے مطلب کچھ نام میں لینا نہیں چاہتی اس لیے کو میں اسکپ کرتی ہوں، یعنی اس کی ساری بات کا خلاصہ کیا ہے کہ اگر ساری دولت خرچ کرنی پڑے مجھے اپنی تو میں دے دوں۔ اور امن مشن میں یہ شریک تھا جنگ کو روکنے کے لیے، یہود سے بھی اس کی دوستی تھی۔ اس دوران ان کی کئی سازشیں اس پر بے نقاب ہوئیں اور اس نے اس پر ایک کتاب لکھی، ایک کتاب موجود ہے آج بھی، اور اس میں اس نے یہ ڈکلیئر کیا تھا کہ اس وقت ان کا پلان کیا ہے کہ ہم ساری دنیا پہ رول کریں گے۔ اس کے لیے یہ ایک حصہ ہے ان کا کہ لوگوں کو لڑاتے ہیں، یہ جتنی مذہبی جنگیں ہوتی ہیں، جتنی مسلمان کی مسلمان ملکوں سے لڑائی ہوتی ہے۔ لیکن جب یہود نے وہ کتاب کے فگرز دیکھے، انہوں نے وہ پوری کتاب غائب کر دی، اس کو ختم کر دی، اور آج اس کتاب کا جو مطلب چھاپنا بنانا وہ سب چیزیں جو ہیں وہ بین کر دی جاتی ہیں۔ تو بات یہ ہے کہ بظاہر وہ کہتے ہیں کہ جو چیزیں دکھتی ہیں ویسی نہیں ہوتی، یہاں تک اب اللہ تعالیٰ نے تھوڑا سا یعنی ایسے لگ رہا تھا پڑھتے اور سنتے ہوئے بھی کہ بڑا تکلیف دہ موضوع ہے، مجھے تو پڑھاتے ہوئے بھی فیل آ رہا تھا کہ ایسا کیوں ہو رہا ہے، اللہ کے اتنے پیارے نظام کے اندر اتنا خلل کیوں ڈالا جا رہا ہے، کیوں دیندار اپنا کام نہیں کر رہے، کیا دوسرے نہیں کر رہے کہ لوگ اتنی جرت کرتے ہیں کہ وہ اللہ تعالیٰ کے اوپر باتیں کرنے لگتے ہیں اور ان کو یہ بات بھول جاتی ہے کہ وہ اپنی اوقات کو بھلا کے اللہ تعالیٰ پر بات کر کے یہ کہنے لگتے کہ ید اللہ ہی مغلولہ۔ لیکن اصل بات کیا ہے کہ اللہ تعالیٰ بندوں کو ایک خوبصورت نظام دینا چاہتا ہے۔ اب اگلی آیتوں میں وہ بات ہونے والی ہے۔ یہاں ایک چھوٹی سی بات نوٹ کر لیجئے کہ یہاں جو اللہ کے لیے لفظ مغلولہ، ید اللہ ہی مغلولہ کہا اور آگے اللہ کے ہاتھوں کے کھلے ہونے کی بات ہے، تو عربی زبان میں بخیل شخص جو ہوتا ہے نا، سٹنجی، اس کو مغلول، مغلول الید کہتے ہیں، یعنی اس کے ہاتھ رکے میں۔ اور سخی جو ہوتا ہے یعنی جینرس، اس کو باسط الید کہا جاتا ہے۔ یہاں اسی معنوں میں یہ استعمال ہو گیا کہ اللہ تعالیٰ نے ان لوگوں کے سارے منصوبوں کو نیست و نابود کر دیا۔ اور اسی طرح تاریخ کو اگر آپ دیکھیں تو پھر ان کے اوپر بخت نصر نے حملے کیے، ان کی اینٹ سے اینٹ بجائی، پھر اس کے بعد پترس جو تھا اس نے آ کر ان کو پکڑا، بہت کچھ ہوا۔ ان کی تاریخ اس بات کی گواہ ہے کہ جب انہوں نے تورات کا نظام نافذ کرنے کی بجائے اللہ پر ہی تنقیدیں کر دیں تو اس کے نتیجے میں یہ آپس میں لڑ بھڑ گئے۔